यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। नेपाल सरकारको मुख्य सचिवमा सुमन राज अरियाल नियुक्त हुनुभएको छ। नवनियुक्त मुख्य सचिव अरियालले आजदेखि कार्यभार सम्हाल्नुहुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले रक्षा सचिव अरियाललाई 29 मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। मुख्य सचिव एकनारायण अरियाल 58 वर्षीय उमेर हदका कारण आज अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। नवनियुक्त मुख्य सचिव अरियाल 2083 असार 26 गतेसम्म जिम्मेवारीमा रहनुहुनेछ। मन्त्री परिषद बैठकले भैरहवा स्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि 2071 खारेज गर्ने निर्णय गरेको छ। बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाड़ा दर प्रति वर्ग मिटर 20 रूपियाँबाट घटाएर 5 रूपियाँ कायम गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जानकारी दिनुभयो। बैठकले युरोपियन युनियनको ग्रीन एण्ड रिलायबल इनर्जी फर इकोनोमिक प्रोस्पेरिटी इन नेपाल परियोजनाका लागि 23.58 मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै मितिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न दलहरूले गतिविधि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो नेपाली कांग्रेसका केही नेतासँगको भेटमा राष्ट्रपति पौडेलले दलहरूले निर्वाचन केन्द्रित गतिविधि बढ़ाए मतदाता र जनतामा निर्वाचनप्रति उत्साह बढ़ने बताउनुभयो। राष्ट्रपति पौडेलले विकसित परिस्थितिमा मुलुकलाई निकास दिन प्रतिनिधि सभाको निर्वाचन सबैभन्दा उपयुक्त विकल्प भएकाले दलहरू निर्वाचनप्रति गम्भीर हुनुपर्ने बताउनुभयो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई 4.96 अर्ब रूपियाँ बजेट निकासा गरेको छ। निर्वाचनका लागि 7 अर्ब रूपियाँ माग गरेकोमा 4.96 अर्ब रूपियाँ प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। यसैबीच निर्वाचनका लागि कुल मतदाता 1,90,05,324 जना पुगेका छन्। जसमध्ये 8,37,094 जना नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुर धाममा भगवान सीता र रामको विवाह उत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयम्वरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले 3 टुक्रा पार्नुभयो। शिवधनुषलाई भाँचेपछि मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। देशभरका राम सीता मन्दिरमा आज विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने मान्यता समेत रहेको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विवाह पञ्चमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्वले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताको भावना थप सुदृढ़ गर्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले पवित्र सांस्कृतिक तथा धार्मिक परम्परामा आधारित यस पर्वले आदर्श, मर्यादा र पारिवारिक सद्भावको सन्देश दिने बताउनु भएको छ। वहाँले सांस्कृतिक विविधताबीच राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको संरक्षण तथा तथा सभ्य र सुशासित समाज निर्माणमा यो पर्वले प्रेरणा दिने आशा व्यक्त गर्नुभएको छ। हरेक वर्ष नोभेम्बर 25 देखि डिसेम्बर 10 सम्म विश्वभर मनाइने लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान आजदेखि शुरू भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर 25 तारीकमा महिला हिंसा विरूद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ। सन् 1980 को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरूद्धको दिवस मनाउँदै आएको भए पनि सन् 1999 मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरूद्धको विभिन्न अभियान शुरू भएको पाइन्छ। नेपालमा यो दिवस सन् 1997 देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिए यता पनि विक्रम सम्बत 2075 कार्तिक 29 गतेको मन्त्री परिषदको बैठकले हरेक वर्ष नोभेम्बर 25 तारीकलाई महिला हिंसा विरूद्धको 16 दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेश सरकारले मृत्युदण्डको सजाय पाएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई आफ्नो मुलुक फर्काइदिन भारत सरकारलाई पुनः आग्रह गरेको छ। भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएर बंगलादेश सरकारले गत वर्ष जुलाई अगस्तमा भएको विद्यार्थी आन्दोलनमा अधिक बल प्रयोग गरेको घटनामा दोषी ठहर भएकी हसिनालाई मुलुक फर्काइदिन आग्रह गरेको हो। स्वतन्त्र न्यायालयबाट दोषी ठहर भएर सजाय तोकिएकी पूर्व प्रधानमन्त्री हसिनालाई बिना शर्त बिना विलम्ब फिर्ता गर्न भारतलाई आग्रह गरिएको बंगलादेशको विदेश मन्त्रालयले जनाएको छ। विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना भारत निर्वासित हुनुभएको थियो। र दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स बीच खेल हुनेछ। उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपरान्ह 4 बजे शुरू हुनेछ। करण केसीको कप्तानीमा रहेको काठमाण्डुले 3 खेल खेलेको छ। यसका 2 हार र 1 खेलमा जीत निकालेको थियो। काठमाण्डु 2 अंकसहित तेस्रो स्थानमा छ। रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि 3 खेलमध्ये 1मा जीत निकाल्दै 2 अंकसहित 4थो स्थानमा रहेको छ। दुवै टोलीलाई प्ले अफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्वपूर्ण मानिएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। हवस् त, नमस्कार।